अगला टॉपिक देखेंगे जिसका नाम है रस्सी का सबक। एक शख्स के 10 बेटे थे, सब तंदुरुस्त और होशियार थे और मिलजुल कर रहते थे। इसकी वजह से हर जगह इनकी धाक बैठी हुई थी, इनका हर काम आसानी से हो जाता था। कोई शख्स इनके खिलाफ कार्रवाई करने की हिम्मत नहीं करता था। इस ख़ानदान का इत्तेहाद और उसकी ताकत लोगों के दरमियान ज़र्बुल मिसल बन गई थी। लड़कों का बाप बूढ़ा होकर मरज़ुल मौत में मुब्तला हुआ तो इसको सबसे ज़्यादा अंदेशा ये हुआ कि इसके बाद इसके बेटे बाहमी इख्तलाफ का शिकार होकर अलग अलग न हो जाएं और इस तरह अपने आप को कमज़ोर कर लें। सोचते सोचते एक तदबीर इसके जहन में आई। इसने एक रोज़ तमाम बेटों को बुलाया और कहा कि देखो, अब मैं बहुत जल्द मर जाऊँगा, मैं तुम लोगों को एक सबक देना चाहता हूँ। अगर तुम मेरे सबक को याद रखोगे तो ज़िंदगी में कभी नाकाम नहीं होगे। इसके बाद इसने एक मोटी रस्सी निकाली और कहा कि इसको तोड़ो। हर एक ने बारी बारी कोशिश की मगर पूरा जोर लगाने के बाद भी कोई उसे तोड़ न सका। इसके बाद सबने मिलकर इसको तोड़ने की कोशिश की मगर फिर भी वो कामयाब ना हुए। अब बूढ़े बाप ने ये किया कि रस्सी को खोला तो इसकी 10 लड़ियाँ अलग अलग हो गईं। इसने एक एक लड़ी हर लड़के को देकर कहा कि इसे तोड़ो। अब मामला आसान था, हर लड़के ने मामूली सी कोशिश से अपनी अपनी रस्सी तोड़ डाली। यकजा लड़ियों को कोई तोड़ न सका मगर मुंतशिर लड़ियों को हर एक ने तोड़कर 2 टुकड़े कर दिया। इस तजुर्बे के बाद बाप अपने बेटों से मुखातिब हुआ। इसने कहा, देखो, जब तक रस्सी की 10 लड़ियाँ एक साथ मिली हुई थीं, तुम लोग इसे तोड़ने में कामयाब ना हो सके, मगर वही रस्सी जब अलग अलग लड़ियों में बट गई तो तुम में से हर शख्स ने बआसानी इसे तोड़ डाला। इसी मिसाल से तुम अपना मामला समझ सकते हो। तुम लोग 10 भाई हो, गोया ये रस्सी की 10 लड़ियाँ हैं जो अब तक एक साथ मिली रही हैं, इसलिए तुम लोग हर जगह ताकतवर साबित होते रहे, कोई तुम्हारा कुछ बिगाड़ न सका। अगर तुम लोग इसी तरह एक साथ मिले रहोगे तो हरगिज़ कोई तुमको तोड़ न सकेगा, और अगर तुम अलग अलग हो गए तो तुम्हारे दुश्मन तुमको इसी तरह एक एक करके तोड़ डालेंगे, जिस तरह तुमने रस्सी की लड़ियों को अलग अलग होने के बाद तोड़ दिया। एक ख़ानदान का मामला हो या एक कौम का, सबके लिए ताकत का सबसे बड़ा राज इत्तेहाद है। वही तादाद जो इख्तलाफ के वक्त दूसरों के मुकाबले में बेजोर दिखाई देती है, वही तादाद अगर मुत्तहिद हो जाए तो वो इतनी ताकतवर हो जाएगी कि इसका दुश्मन इस पर हाथ उठाने की हिम्मत ही ना करें। आप सोचिए कि अगर आज मुसलमान सारे रंग, इख्तलाफात, सोच, नज़रियात, इन सब को बालाए ताक रखकर इस्लाम के नाम पे जुड़ के एक रस्सी बन जाएं, तो क्या फिर ये बात तसिमु बेहबलिल्लाह जमीया वाली कैफियत नहीं होगी? हम अपना मुहासबा करें। उम्मत और मिल्लत की सतह पे तो लोग जुड़ेंगे ही, लेकिन ये जुड़ाव पहले इनफरादी सतह पे होता है, ख़ानदानी सतह पे होता है, माशरती सतह पे होता है। कहीं भी जब चंद लोग मिलके काम करते हैं ना, तो वहाँ कोशिश क्या करनी चाहिए कि मिलके रहें, कट के ना रहें। कटना बहुत आसान है, छट से रस्सी को काट दो, बस तोड़ दिया। कोई डॉक्टर है, उसके पास कोई जाए और कहे कि मेरी टांग में यहाँ ज़ख़म हो गया और अब हड्डी को लग रहा है, डॉक्टर के नो प्रॉब्लम, और बड़ा सहारा लाए और टांग को जिस्म से अलग कर दे। कितना वक्त लगेगा? 2 या 3 मिनट लगेंगे अगर वो माहिर है। उस पर कोई बैंडेज लगाएगा और चंद दिन में ज़ख़म भर जाएगा। लेकिन क्या ये अक्लमंदी का हल है? नहीं। ज़ख़म को भरना और उस टांग को बचाना काटने से बहुत ज़्यादा मुश्किल, सब्र आजमा, लेकिन फ़ायदेमंद है। तो हमें भी हर जगह मुत्तहिद होके रहना। एक बच्ची जब ससुराल में जाए तो माँ उसको यही सबक देकर भेजे कि बेटा मिलके रहना, रुखी सुखी खाना साथ रहना। ज़रूरी नहीं होता कि इंसान एक छत के नीचे ही रहे तो इत्तेहाद होता। जहन का मिलना, किसी के लिए कोई बुरी बात ना सोचे, कोई बैक बाइटिंग ना करे, इस तरह से फिर घरेलू सतह से इंसान उठता हुआ माशरे में आता है। और अल्लाह ताला से दुआ है कि उम्मत होने के नाते हमें एक रस्सी की तरह एक जगह जोड़ दे कि दुश्मनों को हम पे नज़र उठाने की भी जुर्रत ना हो सके। अगला टॉपिक है ये इख्तलाफ क्यों। मुबाहसे की मेज़ के चारों तरफ कमरे में एक दर्जन आदमी बैठे हुए हैं, यानी डिस्कशन हो रहा है कोई भी बहस मुबासा जो होता है, और टेबल के चारों तरफ तकरीबन 12 लोग बैठे हैं। ऐसे मौके पर कोई मौजू छिड़ जाए तो इसके बारे में लोगों की राय मुख्तलिफ हो जाएंगी। हर आदमी कोई नया पहलू निकालेगा और अलग राय देगा। एक सीधी बात भी तशरीह और ताबीर के फ़र्क से एक दर्जन शक्लें इख्तियार कर लेगी। लोगों को एक मुत्तफिका राय पर लाने की हर कोशिश नाकाम साबित होगी। अब इसी कमरे में हुकूमत वक्त का वज़ीर मालियात दाखिल होता है, मनी मैटर्स हैं जिसके पास। इसके हाथ में मुख्तलिफ रंग की बहुत सी गोलियां हैं, इनमें से गोली सफ़ेद है। वो ऐलान करता है कि सफ़ेद गोली पर $1 million का इनाम है। मैं इसको उछाल कर गिराऊँगा, जो शख्स सफ़ेद गोली को पा लेगा इसको $1 million नकद इनाम मिलेगा। इसके बाद वो गोलियों को मेज़ पर बखेरेगा तो तमाम लोगों की तवज्जो सफ़ेद गोली पर लग जाएगी। देखने में अगरचे वहाँ बहुत सी गोलियाँ होंगी, मगर हाजरीन में से कोई न होगा जो सफ़ेद गोली के सिवा कोई और गोली की तरफ मुतवज्जे हो। अब फ़र्ज़ कीजिए किसी कमरे में दूसरा शख्स दाखिल होता है। इसके हाथ में एक बक्स है, वो अपना बक्स मेज़ पर रख कर इसको खोलता है और इसके अंदर से एक काला सांप निकल कर मेज़ पर चलने लगता है। इसके बाद कमरे के हाजरीन का जो हाल होगा इसका तसव्वुर हर शख्स कर सकता है। हर आदमी की तवज्जो सांप के ऊपर जम जाएगी। हर आदमी सिर्फ एक चीज़ सोचेगा कि भाग कर अपने आप को सांप की इज्जत से बचाए। शिद्दत तलब या शिद्दत खौफ राय के इख्तलाफ को ख़त्म कर देता है। ऐसे वक्त में हर शख्स उसी एक चीज़ का तालिब बन जाता है जो सबसे ज़्यादा काबिल तलब है, और हर शख्स उसी एक चीज़ से डरने लगता है जो सबसे ज़्यादा डरने के काबिल है। हर आदमी की तवज्जो सिर्फ एक चीज़ पर लग जाती है जिस पर दूसरे आदमी की तवज्जो लगी हो। सब लोग मुख्तलिफ मौजूआत पे बातें कर रहे थे, एक ही बात को मुख्तलिफ एंगल से देख रहे थे। इतने में एक शख्स ने आके लालच दिया कि देखो इस एक गोली को तुम अगर पकड़ लोगे तो तुम्हें $1 million मिल जाएगा। लालच आ गया ना, रग़बत मिल गई। अब सारे जो थोड़ी देर पहले मुख्तलिफ राय हो रहे थे वो अपनी राय छोड़कर सिर्फ उस एक गोली के पीछे भागेंगे। ये उनकी रग़बत थी, मोहब्बत, ख्वाहिश। इतने में एक शख्स आया और उसने वहाँ एक सांप छोड़ दिया। अब वो गोली को पाने की रग़बत के ऊपर सांप का खौफ तारी हो गया। अब उस सांप के खौफ में कोई मुख्तलिफ राय नहीं रहा, सब उस कमरे से निकलने लगे। सोचिए कि तीन मुख्तलिफ मंजर हुए ना कमरे में। पहले एक था सब अपनी अपनी बोल रहे थे भान भात की बोलियाँ, दूसरा यह कि सब एक ही मुफाद के हसूल में इकट्ठे हो गए, और तीसरी सूरत यह कि सब एक ही खौफ की वजह से जुड़ गए। यही है कैफियत इस दुनिया की। इस मिसाल से खूब समझा जा सकता है कि दीन के मामले में आज इतना इख्तलाफ क्यों है। इसकी वजह यह है कि दीन आज लोगों के लिए बस एक लिखने और बोलने की चीज़ है, वो इनके लिए खौफ और मोहब्बत की बुनियाद नहीं बना है। अगर वो हकीकी मानों में खौफ और मोहब्बत की बुनियाद बन जाए, किस चीज़ का खौफ? जहन्नुम का खौफ, अल्लाह की नाराज़गी का खौफ, और किस चीज़ की मोहब्बत? जन्नत की मोहब्बत और अल्लाह की रज़ा की मोहब्बत। अगर ये बन जाए तो अचानक सारा इख्तलाफ ख़त्म हो जाएगा। लोग जन्नत और जहन्नुम का नाम लेते हैं, मगर जन्नत लोगों की ज़रूरत नहीं बनी और जहन्नुम लोगों का मसला नहीं बनी। यही इख्तलाफ का सबसे बड़ा सबब है। गोया के मेज़ की सतह पर एक दीनी मुबाहसा जारी है और हर आदमी इसके गिर्द बैठा हुआ अपनी काबिलियत के जौहर दिखा रहा है। अगर फिल वाक़े ऐसा हो कि जन्नत लोगों की तलब शदीद बन जाए और जहन्नुम से लोगों पर खौफ शदीद तारी हो जाए, तो फौरन सब की रायें सिमट कर एक नुक्ते पर जमा हो जाएंगी। सब एक ही इनाम के तालिब बन जाएंगे और सब एक ही ख़तरे को सबसे बड़ा मसला समझने लगेंगे। ये शिद्दत तलब और शिद्दत खौफ राय के मुख्तलिफ होने को ख़त्म कर देगी। लोग सारे इख्तलाफात को भूलकर اپنی توجہ ایک ہی چیز پر مرتکز کر دیں گے، یعنی فوکس کر دیں گے، سارے مسلمان مل کر اتحاد کی چٹان بن جائیں گے۔ وہ دین جو 72 یعنی 72 دینوں میں تقسیم ہوتا ہوا نظر آ رہا ہے، وہ صرف ایک دین کی صورت میں دکھائی دینے لگے گا۔ یہ جو 72 کی بات ہے، یہ اللہ کے نبی کی پیشین گوئی تھی کہ ایک وقت آئے گا کہ مسلمان 73 فرقوں میں بٹیں گے، جس میں سے ایک حق پہ ہوگا اور 72 باطل پہ ہوں گے۔ تو تمام نیکیوں کی بنیاد یہ ہے کہ انسان سنجیدہ ہو، سنسیئر ہو، اور شدت طلب اور شدت خوف کے سوا کوئی چیز نہیں جو انسان کو حقیقی معنوں میں سنجیدہ بنا دے۔ غور کیجئے گا اس پہ۔ آپ مختلف جگہ پہ جو بحثیں چھڑتی ہیں نا، فقہی بحثیں، عبادات کی بحثیں، نمازوں کے اوقات کی بحثیں، کیا جائز اور کیا ناجائز، حلال، مباح، حرام اور مکروہ، یہ جو جملے ہیں نا، ذرا غور سے دیکھیں، ان سب سے پتہ یہ چلتا ہے کہ اصل دین سمجھے ہی نہیں۔ اور اصل دین کیا ہے؟ کہ انسان اللہ کی رضا کو پانے کا مشتاق ہو جائے اور اللہ کی ناراضگی یعنی جہنم سے اپنے آپ کو بچا لے۔ تو ضرورت ہے اس بات کی کہ ہم اپنا جائزہ لیں، کیا اختلاف رائے میرے غیر سنجیدہ ہونے کی دلیل تو نہیں ہے۔ اس کو گھریلو سطح پہ بھی سمجھ لیتے ہیں۔ ایک گھر ہے، وہاں ایک ساس ہیں، ایک بہو ہے، ایک پوتا، ایک پوتی اور ایک مرد ہے جو بیوی کا شوہر ہے اور ماں کا بیٹا ہے۔ اب وہ گھر میں آیا، دیکھا کہ ساس اور بہو لڑ رہی تھیں، اختلاف ہوا۔ اس نے بھی دیکھا دیکھی بیوی کو ڈانٹنا شروع کر دیا ماں کی بات کو سائڈ دینے کے لیے، یعنی گھر ایک دم ایسے لگا کہ اکھاڑا بن گیا، سب بول رہے ہیں۔ اتنے میں سوچیں کہ اس میں سے، ان دو بچوں میں سے کسی ایک بچے کو چوٹ لگ جائے اور اس کا خون نکلنے لگے۔ اب بتائیے کیا ہوگا؟ کیا ساس بہو لڑتی رہیں گی؟ کیا بیٹا ماں کی سائڈ لے کے بیوی کو ڈانٹتا رہے گا؟ یا ماں غصے میں بول کے اپنے میکے والوں کو یاد کرے گی؟ نہیں، یہ تینوں ایک ہی کوشش میں ہوں گے کہ کسی طرح خون رشتے ہوئے بچے کو ہاسپٹل میں بھیج دیں۔ خوف آ گیا نا، کہاں گیا اختلاف؟ ابھی آپ کہاں تھیں؟ ابھی کیا ہو رہا تھا؟ میں سوچتی ہوں جو خاندانی سطح پہ بھی لوگ لڑتے ہیں، ان میں سے کسی ایک کو ذرا دل کا دورہ پڑ جائے تو سارے ہاسپٹل میں پہنچ جاتے ہیں، اور بعض تو اتنے بدقسمت ہیں کہ ساری زندگی تو لڑتے ہی رہتے ہیں، شکل تک نہیں دیکھتے، اور جب موت کی خبر آتی ہے تو پھر چارپائی کے پاس بیٹھ کے روتے ہیں کہ ہائے بھائی کے ساتھ بات کیے ہوئے اتنے سال ہو گئے تھے۔ تو ضرورت ہے اس بات کی کہ موت کو یاد رکھا جائے، اپنی موت کو، دوسروں کی موت سے پہلے اپنی موت، اور اپنی اس جنت کو ضائع نہ کریں۔ چھوٹی چھوٹی باتوں سے جنت ضائع کرتے ہیں۔ جس کو یہ دو چیزیں مل گئیں نا، شدت طلب اور شدت خوف، یہ کوڈ ورڈ لکھ لیں اپنی زندگی میں، انشاءاللہ بہت سارے اختلافات یہیں ختم ہوں گے، سوچ بل سیدھی ہو جائے گی، اور انشاءاللہ ہم اپنا حصہ ڈالیں گے ملت کو متحد کرنے میں۔ کیسے؟ اپنے چھوٹے چھوٹے اداروں میں اتحاد پیدا کر کے، اپنے چھوٹے چھوٹے خاندانوں میں اتحاد پیدا کر کے، اپنے شہر، محلے، اپنی کالونیز کے اندر اتحاد پیدا کر کے۔ کوئی دوسرا نہیں کرتا کام، میں کر دوں گی، کوئی بات نہیں ہے۔ لوگ نئی گندگی صاف کرتے گلی کی، میں کر دوں گی، میں کروا دوں گی۔ نیبر کے گھر کے باہر کچرا ہے، میں اپنی ماسی کو کہوں گی اٹھا دو، اس کو تھوڑے پیسے زیادہ دے دوں گی۔ بہت دن تک نہیں دینے پڑیں گے، آپ دیکھیں گے اگلے مہینے وہ اپنی ماسی کو کہے گی کہ جب بھی ان کے باہر کچرا ہوگا تم اٹھا دو۔ لیکن اس کے لیے دل بڑا چاہیے، تنقید نہیں، عمل کی ضرورت ہے، اور اللہ تعالیٰ ہمیں ایسا بنا دے۔ اگلا ٹاپک ہے برداشت نہ کرنا۔ ہم میں سے تو نہیں کسی کا یہ مسئلہ، ٹالرنس نہیں ہے، ٹیمپر لوز کر دیتے ہیں۔ تو آئیے دیکھتے ہیں، موجودہ زمانے کے مسلمانوں کی سب سے زیادہ عام واحد خصوصیت ہے اختلاف کو برداشت نہ کرنا۔ اس جملے کو لکھیں آپ، اختلاف کو برداشت نہ کرنا، اور آپ کو لگے گا کہ واقعی ہر جگہ یہی ہے، کیونکہ ہر بندہ تو اپنی ذات کو ہی پوچھ رہا ہے نا، الا ماشاءاللہ۔ جہاں بھی دیکھیے مسلمان بس آپس میں لڑتے بھڑتے نظر آئیں گے، موجودہ حالت میں چونکہ غیروں پر ان کا قابو نہیں چلتا، اس لیے ان کا غصہ اکثر اپنوں پر اترتا ہے۔ وہ دوسروں کے لیے نرم اور اپنے بھائیوں کے لیے سخت بن گئے ہیں۔ مسلمانوں کی اس مزاجی کیفیت کی تصویر آج ساری دنیا میں نظر آ رہی ہے۔ جن لوگوں کے پاس قانون کی طاقت ہے، وہ قانون کے زور پر اپنے مخالف بھائیوں کو گولی مار رہے ہیں اور ان کے اوپر کوڑے برسا رہے ہیں۔ جن کے پاس قانون کی طاقت نہیں، ان کے دو طبقے ہیں، ایک جاہل عوام کا اور دوسرا خواص کا۔ مسلمانوں کے جاہل عوام کو جب اپنے کسی بھائی سے اختلاف ہو جائے تو وہ چھرے یا لاٹھی ڈنڈے سے اس پر حملہ آور ہو جاتے ہیں۔ خواص اس قسم کا غیر شریفانہ طریقہ اختیار نہیں کرتے، مگر اپنے مخالف کے اوپر کارروائی کرنے میں وہ کسی سے پیچھے بھی نہیں۔ وہ اس کی بجائے اپنے بھائی کے خلاف سازشیں کرتے ہیں، اس کو اجاڑنے کی کوشش کرتے ہیں، اس کی اقتصادیات کو برباد کرنے کے منصوبے بناتے ہیں۔ وہ چاہتے ہیں کہ زبان اور قلم سے اس کو اتنا بدنام کریں کہ اس کا نام ذلت و رسوائی کا نشان بن کر رہ جائے۔ ایسا ہوتا ہے؟ یعنی جو ان پڑھ لوگ ہوتے ہیں نا، وہ تو فوراً چھریاں چاقو نکال لیتے ہیں، لیکن جو ذرا پڑھے لکھے لوگ ہوتے ہیں نا، وہ پھر اس طرح کے ہتھیار استعمال کرتے ہیں کہ جس سے پھر پروپیگنڈے زیادہ ہوں اور سازشیں زیادہ ہوں۔ کسی مسلمان کے لیے یہ ناقابل معافی جرم ہے کہ وہ اپنے بھائی کو اپنی طاقت کا مزہ چکھائے۔ کسی مسلمان کے لیے یہ ناقابل معافی جرم ہے کہ وہ اپنے بھائی کو اپنی طاقت کا مزہ چکھائے۔ اس کا قلم اور اس کی زبان اپنے مسلمان بھائی کو بے عزت کرنے میں صرف ہونے لگے، اس کا پیسہ اپنے بھائی کو مٹانے اور اس کو برباد کرنے کے منصوبوں میں خرچ ہو، اس کی طاقت کا یہ مصرف بن جائے کہ اس سے وہ اپنے بھائی کا سر توڑے اور اپنے بھائی کی زندگی کو ویران کرے۔ جو شخص اس قسم کے جرم میں مبتلا ہو، بلا شبہ وہ اللہ کے ہاں رحمت سے دور ہے۔ اس کے بعد اس کا کوئی بھی عمل اللہ کے ہاں قابل قبول نہیں ہو سکتا، الا یہ کہ وہ توبہ کرے اور اپنے ان جرائم سے باز آ جائے۔ دو انسانوں کے بیچ میں جب اختلاف پیدا ہوتا ہے تو یہ اختلاف بجائے خود برا نہیں، بلکہ ایسا ہونا بالکل فطری ہے۔ جو چیز بری ہے وہ یہ ہے کہ اختلاف کے بعد دلوں میں نفرت اور عداوت جاگ اٹھے۔ جس سے اختلاف پیدا ہو، اس کے بارے میں انسان انصاف کے تقاضوں کو بھول جائے، وہ اس کے خلاف جارحانہ کارروائی کرنے لگے، وہ اپنے بھائی کی جان اور مال اور آبرو کو اپنے لیے حلال کر لے، حالانکہ اللہ تعالیٰ نے ہر مسلمان پر دوسرے مسلمان کی جان اور مال اور آبرو کو حرام کیا ہے۔ ہم اپنا جائزہ لیں، کیا کرتی ہوں جب کسی سے اختلاف ہو جائے تو برداشت کرتی ہوں؟ یہ جملہ انشاءاللہ ہمیں خود کو سمجھنے میں بہت مدد دے گا۔ کیا میرے اندر قوت برداشت ہے؟ کیا صرف تبھی خوش ہوتی ہوں جب ہر چیز میری مرضی کی ہو رہی ہو؟ کیا ذرا سی کوئی بات میری مرضی کے خلاف ہو جائے تو میرا سر تو نہیں دکھنے لگتا، میرا چہرہ لال تو نہیں ہونے لگتا؟ کیا پھر غصے میں آ کے جو پاس ہو اسی پہ غصہ تو نہیں نکالنے لگتی؟ کیا اگر میں کسی سے لڑ بھڑ نہ سکوں تو پیٹ پیچھے سے چھرا گھونپنے کی کوششیں تو نہیں کرنے لگتی؟ کیا میں دوسروں کو اپنی طاقت کا مزہ چکھانے کی دھمکیاں تو نہیں دیتی؟ کیا اگر میرے پاس بولنے کی طاقت ہے تو اس کو دوسروں کو ذلیل کرنے میں تو نہیں استعمال کرتی؟ کیا اگر میرے پاس لکھنے کی طاقت ہے تو میری تحریریں دوسروں کو بے عزت کرنے کے لیے تو نہیں ہوتی؟ کیا اگر میرے پاس مال ہے تو میرا مال دوسروں کے منصوبوں کو برباد کرنے میں خرچ تو نہیں ہو رہا؟ اللہ تعالیٰ سے دعا ہے کہ ہمیں ہماری اصلاح کی توفیق عطا فرمائے۔ اگلا ٹاپک ہے، سچائی عوامی شور میں دب جاتی ہے۔ یعنی جو سچ ہوتا ہے نا، وہ لوگوں کی باتوں کے شور میں دب جاتا ہے۔ ٹورنٹو میں ایک مکان میں آگ لگ گئی۔ ایک شخص تیسری منزل پر تھا۔ آگ بجھانے والے یعنی فائر مین آئے۔ انہوں نے پھنسے ہوئے آدمی کو آواز دی کہ تم کھڑکی کے چھجے پر آ جاؤ، ہم تم کو خصوصی سیڑھی سے اتارنے کا انتظام کر رہے ہیں۔ مگر فائر مین صرف چند تھے۔ دوسری طرف عمارت کے نیچے کافی مجمع اکٹھا ہو گیا. مجمع چلانے لگا, کودو کودو یعنی چھلانگ لگا دو. مجمع کے شور میں فائر مین کی آواز آدمی تک نہ پہنچ سکی. اس نے اپنے کمرے سے چھلانگ لگا دی. وہ نیچے گرا تو شدید طور پر زخمی ہو چکا تھا. اس کو نازک حالت میں ہاسپٹل پہنچایا گیا. فائر مین نے کہا کہ آدمی اگر 30 سیکنڈ اور ٹھہرا ہوتا تو ہماری سیڑھی اس تک پہنچ جاتی اور وہ بحفاظت نیچے اتر آتا. آدمی کی عمر 51 یعنی 51 ایئرس تھی. اس کا نام فرینک کرٹس تھا. یہ ٹائمز آف انڈیا 5 جنوری 1980 کی ایک رپورٹ ہے. اب اس کے اوپر تھوڑا سا ہم تبصرہ کرتے ہیں. لوگ بولنا جانتے ہیں مگر زیادہ بڑی بات یہ ہے کہ لوگ چپ رہنا جانے. کیونکہ آپ دیکھیے کہ اگر وہ سب لوگ چپ رہتے تو وہ شخص فائر مین کی آواز سن کے 30 سیکنڈ انتظار کر لیتا نا, تو زخمی ہونے سے اور مرنے سے بچ جاتا. اسی طرح بعض دفعہ حق آواز ایک ہوتی ہے اور بھانت بھانت کی بولیاں اتنی زیادہ ہوتی ہیں کہ وہ ایک آواز نکار ہانے میں طوطی کی آواز لگتی ہے, لوگوں تک پہنچتی نہیں. آج سچی بات ہے دین کے نام پہ بھی یہی ہو رہا ہے. حق کی آواز تھوڑے لوگوں کی اور ریسورسز کم. لوگوں کی خواہشوں سے ذرا مشکل بات ہوتی ہے تو ساتھ دینے والے بھی ڈرتے ہیں. نتیجہ کیا ہوا کہ وہ تو بولتے ہی رہے, اس کے بدلے میں دوسری طرف لوگ ایسی آوازیں بلند کر دیتے ہیں کہ جس کے بعد انسان مسلمان بھی رہے اور اپنی مرضی بھی کرتا رہے, اور چند مواقع پہ اللہ تعالیٰ کو اپنی سچائی کا یقین بھی دلا دے تو ان آوازوں میں واقعی حق کی آوازیں دبنے لگتی ہیں.